शुक्ला फाटा एफएम को प्रस्तुति रेडियो कार्यक्रम जवाफ देहिता 6 बजेदेखि 37 बजेसम्म रेडियो कार्यक्रम जवाफ देहिता।
नमस्कार, कार्यक्रम जवाबदेहितामा तपाईँलाई स्वागत छ। सहकर्मी साथी जयदेव जोशीसँगै म अरुण चन्द शुक्लाफाटा एफएममा कार्यक्रम जवाबदेहिता लिएर उपस्थित भएका छौँ। श्रोताबिन, यो कार्यक्रम तपाईँ शुक्लाफाटा एफएमबाट 6 बजेदेखि सुन्न सक्नुहुन्छ।
श्रोता, कार्यक्रम जवाबदेहतामा हामी विशेष गरी सरकारी गैर सरकारी तथा जिम्मेवारी वहन गर्ने व्यक्तिहरू वा संस्थाबाट आफ्नो जिम्मेवारी सम्पन्न गरेको छ कि छैन भन्ने विषयमा कार्यक्रम जवाबदेहता केन्द्रित रहन्छ।
एकदमै जयदीपजी, त्योभन्दा पनि हामी सम्पूर्ण निकाय वा व्यक्तिहरूले आफ्नो ठाउँबाट गर्नुपर्ने दायित्वहरू पुरा गरेको छ कि छैन भन्ने विषयमा यो कार्यक्रमलाई सञ्चालन गर्ने गर्दछौँ। र हामीले जुन हामी आम नागरिकहरू छौँ, हामीले पनि आफ्नो ठाउँबाट गर्नुपर्ने जिम्मेवारीपूर्वक गरेका छौँ कि छैन भनेर हामी यो विषयमा कार्यक्रमलाई केन्द्रित गर्ने गर्दछौँ। र कार्यक्रममा हामी आज चाहिँ जुन निर्स कञ्चनपुरले विगत लामो समयदेखि चाहिँ अप्रवासी नेपालीहरूका सन्दर्भमा काम गरिराखेको छ, त्यो काम कसरी गरिराखेको छ, विगतका दिनहरूमा कसरी गरिराखेको थियो, अबका दिनहरूमा योजना कस्तो छ, र नेपालीहरूले भोग्नु परेका समस्याहरू के हुन्, उहाँहरूले गाउँ घरमा कसरी आफ्ना कार्यक्रमहरू सञ्चालन गरिराखेको छ, र विशेष गरेर नाकाहरूमा चाहिँ आफ्नो कार्यक्रमलाई कसरी अगाडि बढाइराखेको छ, सफलतातिर गइराखेका छन् या असफलता हात लागेको छ या प्रयासरत हुनुहुन्छ भन्ने विषयमा आजको कार्यक्रमलाई केन्द्रित गर्ने प्रयास गरेका छौँ, होइन र?
एकदमै अरुणजी, यसका लागि आज हामीले स्टुडियोमा निम्त्याएका छौँ नेट कञ्चनपुरका परियोजना प्रबन्धक प्रकाश चन्द्र मलाय।
एकदमै सही चाहिँ हामी त्यो कुराकानी गर्नुभन्दा अगाडि अलिकति हामी हाम्रा श्रोताहरूलाई के जानकारी गराउँ भनेपछि, हामी यो कार्यक्रम मार्फत चाहिँ जिम्मेवार पक्षले जसरी अब गैर सरकारी संस्थाहरूले पनि आफ्नो ठाउँबाट विभिन्न जिम्मेवारीपूर्वक गर्नुपर्ने कामहरू गरेर अगाडि बढिराखेको हुन्छ, ती कामहरू कसरी गरिराखेको छ भनेर पनि जानकारी गराउन गइराखेका छौँ। र यो गड्डाचौकी सीमा नाकामा धेरै ठुलो समस्याको रूपमा रहेको जुन नेपालीहरू लुटिने सम्भावना एकदमै बढेको छ, र विगतका दिनहरूमा पनि हामीले सुन्दै आएका थियौँ नेपालीहरू लुटिने गरेका छन्, र विशेष गरेर भारतको बनबसादेखि कञ्चनपुरको गड्डाचौकी नाकासम्म पुग्दाखेरि चाहिँ नेपालीहरूले यात्रा गर्दाखेरि धेरै दुःख र झन्झट बेहोर्नु परेको कुराहरू चाहिँ आइराखेको थियो। त्यसैको सेरोफेरोमा रहेर आजको कार्यक्रमलाई हामीले केन्द्रित गरेका छौँ। र थुप्रै नेपालीहरूले विदेशमा गएर जुन भारतमा गएर काम गर्नुहुन्छ, उहाँहरूलाई यो कुरा थाहा हुँदैन कि हामी कसरी सुरक्षित यात्रा गर्न सक्छौँ र हामीले कसरी के उपायहरू गरेर चाहिँ सुरक्षित यात्रा गर्न सक्छौँ भनेर त्यो कुरा थाहा नहुन सक्छ, र यो कार्यक्रम बाट उहाँहरूले अलिकति भए पनि जानकारी पाउन सक्नुहुन्छ र सुरक्षित आगामी दिनहरूमा आफूले यात्रा गर्दाखेरि सुरक्षित तरिका अप्नाउन सक्नुहुन्छ।
एकदमै अरुणजी, त्यति मात्र होइन, यहाँ राज्यले गर्नुपर्ने जुन आम नागरिकको सुरक्षाको प्रत्याभूत दिलाउनु पर्ने हो, तर विभिन्न गैर सरकारी संस्थाहरूले पनि आम नागरिकहरूलाई सहज रूपमा चाहिँ उनीहरूको सुरक्षालाई प्रत्याभूत दिलाउनका लागि विभिन्न क्रियाकलापहरू गरिरहेको अवस्था हो। जुन निर्स कञ्चनपुरले पनि अप्रवासी विशेष गरी देशबाट अर्को देशमा गइरहेका नेपाली अर्थात् कामदारहरूलाई सुरक्षित गन्तव्यस्थलमा पुगाउनको लागि कस्तो भूमिका निर्वाह गरिरहेको छ भनेर हामी निर्स कञ्चनपुरका परियोजना प्रबन्धक प्रकाश चन्द्र मलयसँग कुराकानी गर्नेछौँ। प्रस्तुत छ यो कुराकानी।
तपाईँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद अरुणजी।
हजुर सर, तपाईँ कार्यक्रम प्रबन्धक पनि हुनुहुन्छ, तपाईँले चाहिँ अहिलेसम्म देख्नुभएको समस्या चाहिँ के हो नि अप्रवासी नेपालीहरूको सन्दर्भमा भन्नुपर्दाखेरि? अब थुप्रै नेपालीहरू चाहिँ विशेष गरेर भारत जान्छन्, फर्किने क्रममा लुटिएको भन्ने खबरहरू पनि आइराखेको हुन्छ बिचबिचमा, र तपाईँले देख्नुभएको समस्या चाहिँ के छ अहिलेसम्म?
विशेष गरी सुदूरपश्चिम र मध्यपश्चिमका नेपालीहरू कामका लागि भारत जानु उहाँहरूको बाध्यता हो, र देशको सन्दर्भमा कुरा गर्दाखेरि यो दुईवटा जुन क्षेत्रको कुरा गर्दा यहाँको चाहिने 70% घर धुरीको मान्छे आफ्नो जीवनकालमा एक न एक पटक कामका लागि भारत गएकै हुन्छ, र यो जानुपर्ने बाध्यता पनि छ। यस सवालसँग रहेर हेर्दाखेरि थुप्रै समस्या र थुप्रै चुनौतीहरू छन्। ती एक नम्बर, दुई नम्बर, तिन नम्बर भनेर कुरा गर्दा मुख्य समस्या भनेको काम गर्न जानेहरूका जुन समस्याहरू छन् ती भनेको उहाँहरूलाई वैदेशिक रोजगार ऐनले वैदेशिक रोजगार अन्तर्गत राखेको छैन। उनीहरू खास गरी आप्रवासी हुन्, तर के भने वैदेशिक रोजगार ऐन 2064 1961 जुन नेपाल सरकारले जारी गरेको छ त्यसभित्रको परिभाषामा उहाँहरू पर्नुहुन्न, एउटा समस्या, कानुनी समस्या, एउटा जटिलता पर्नुहुन्न। दोस्रो कुरा के हो भने उहाँहरू एकदमै यो काम गर्न भारत जाने भनेको त तेस्रो मुलुक जाने भन्दा एकदमै गरिब वर्ग जो चाहिँ उहाँहरूलाई समुदायमा पनि साउले नपत्याएर भारत जाने अवस्था रहन्छ,
खाना लाउन पनि नपुग्ने अवस्था
हो, खाना लाउन पनि नपुग्ने अवस्थाको मान्छे त्यहाँ भारत जान्छ। उहाँहरू चाहिँ नि आफैमा पनि एक खालको कम साक्षरता भएको अवस्था छ, एक हिसाबले निरक्षर जनसङ्ख्या नै बढी गएको देखिन्छ भने उहाँहरू त्यस कारणले सिपयुक्त हुनुहुन्न, सिप उहाँहरूसँग कम नै हुन्छ, त्यस कारण पनि गन्तव्यमा गइसक्यो भने अलिकति राम्रो काम पाउने सम्भावना कम रहन्छ। र रह्यो तेस्रो कुरा, उहाँहरूले जो गन्तव्यमा जाँदा पनि सिमानामा पनि थुप्रै समस्या झेल्नुपर्ने अवस्था, विभिन्न यो समूहहरूबाट उहाँहरूले चाहिँ पैसा असुली, फर्किँदाखेरि पैसा असुली, जाँदाखेरि पैसा असुली, अनि भारु सटाईको नाममा पनि अप्ठ्यारो, सिमानामा दुवैतर्फका सुरक्षाकर्मीहरूबाट पनि कहिलेकाहीँ यस्तो खालको व्यवहार भयो भन्ने कुराहरू आउँछ। यो पनि छ भने टाँगाबाट पनि उहाँहरूले चाहिँ नि हिंसामा पर्नु परेको अथवा त्यस्तो खालको अप्ठ्यारोमा पर्ने गरेको अवस्था देखिन्छ। र कमाएको पैसा चाहिँ नि उहाँहरूले सहज रूपमा ल्याउनलाई इन्डियामा चाहिँ नि उहाँहरूले ब्याङ्क खाता खोल्न नपाउनु, खास गरी ब्याङ्क खातामा उहाँहरूको पहुँच छैन, जसका कारणले नगद बोकेर आउनुपर्ने बाध्यता रहेको छ, र त्यो नगद ल्याएर आउँदाखेरि सिमानामा लुटिनुपर्ने अथवा गन्तव्यमा लुटिनुपर्ने, बसभित्रै पनि लुटिनुपर्ने, ट्रेनभित्रै पनि लुटिनुपर्ने, यस्तो खालको बाध्यता रहेको देखिन्छ।
हजुर सर, तपाईँले पहिले कुरा गर्दाखेरि चाहिँ भन्नुभयो असाक्षर भएका मानिसहरू चाहिँ बढी चाहिँ भारत छाने गर्दछन् भनेर भन्नुभएको छ। अब तपाईँहरू पनि पहिलेदेखि अब यिनीहरूका सन्दर्भमा काम गरिराख्नु भएको छ, कसरी हामीले सुरक्षित किसिमले यात्रा गर्ने, कसरी भारत छाने भन्ने विषयमा काम गरिराख्नु भएको छ, अहिलेसम्म हेर्दाखेरि चाहिँ यो सुदूरपश्चिमको कुन क्षेत्रबाट चाहिँ सबैभन्दा बढी नेपालीहरू चाहिँ भारत जाने पाउनु भएको छ नि तपाईँले पढ्दा?
विशेष गरी कामका लागि भारत जानको सवालमा निट्स नेपालले चाहिँ नै विगत 5 वर्षदेखि काम गर्दै आएको छ। अहिले निट्स नेपाल कञ्चनपुर, डोटी र आसाम 3 जिल्लामा खास गरी सुरक्षित आप्रवासन र मानव बेचबिखन रोकथाम सम्बन्धी परियोजना सञ्चालन गरिरहेको छ। यस सवालमा हामी कुरा गर्दा हामीले जुन कार्यक्रमहरू समुदाय र सिमानामा विस्तार गरेका छौँ त्यो कार्यक्रमहरूबाट हामीले हेर्दाखेरि विशेषतः सुदूरपश्चिमको मान्छे एकदमै भारत बढी गएको छ। अब यहाँनिर तथ्याङ्क मैले यति नै, जस्तो 2068 जनगणना अनुसार 26-27 लाख जनसङ्ख्या सुदूरपश्चिमको हो भने यसमा यति नै भन्न त अलि गाह्रो छ, किनभने यसको प्रोपर तथ्याङ्क राख्ने मेकानिजम अहिलेसम्म गभर्मेन्टबाट पनि छैन। मोटामोटी हिसाबले कुरा गर्दाखेरि 70% घरधुरीको मान्छे आफ्नो जीवनकालमा एक न एकपटक कामका लागि भारत जान्छ। यसरी हामीले एउटा डोटीमा 4 गाविसमा सर्वेक्षण गरी हेरेका थियौँ र त्यो 4 गाविसमा सर्वेक्षण गरी हेर्दाखेरि त्यो सर्वेक्षण समयमा घरमा नभएको 29% मान्छे देखिएको थियो, जो के हो भने हामी सहजै के अनुमान गर्न सक्छौँ भने घरमा नभएको भन्नुको अर्थ त्यतिखेर पनि ऊ कामका लागि भारतमा थियो र आउने जाने त्यसमा हामीले जोडेका छैनौँ। यसरी सबै आउने जाने र सम्भावित आउने जाने जोड्दाखेरि त मलाई लाग्छ 50% क्रस हुन्छ यो पुरुषको जनसङ्ख्यामा, 50% मान्छे जाने कामका लागि भारतमा निर्भर छ।
अनि जुन तपाईँले 29% भन्नुभएको छ, सबै त भारतमा पनि नगएको हुनसक्छ, कुनै नेपालमा पनि जागिर गरिराखेको होला, तर योभन्दा पनि अब तपाईँहरूले चाहिँ के गरिराख्नु भएको छ त उहाँलाई चाहिँ सुरक्षित तरिकाले यात्रा गर्ने, काम गर्ने सन्दर्भमा चाहिँ अब गाउँ गाउँमा तपाईँले सर्वेक्षण पनि गर्नुभएको छ, उहाँहरूका लागि चाहिँ तपाईँहरूले कस्तो किसिमको कार्यक्रम सञ्चालन गरिराख्नु भएको छ, हामीले यो तरिकाले काम गर्नुपर्छ, यसरी हामीले यात्रा गर्दाखेरि सुरक्षित रहन्छौँ भनेर पनि केही गरिराख्नु भएको होला?
निश्चित रूपमा हामी समुदायमा चाहिँ नै सचेतना फैलाउने खालको जनचेतनामूलक कार्यक्रम हो, जस्तो सडक नाटकको माध्यमबाट पनि उहाँहरूलाई हामी सचेतना फैलाउने काम गर्छौँ। अनि समुदायमा एकदमै भोलेन्टियरली हाम्रो साथी शिक्षकहरू हुनुहुन्छ, एउटा गाविसमा हरेक गाविसमा 3 जना साथी शिक्षकहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ नै डे टु डे जो फर्केर आउने मान्छेहरू हुन्छ काम गरेर इन्डियाबाट फर्केर अथवा जाने अथवा सम्भावित जानेहरू हुन्छ उहाँहरूलाई चाहिँ नै जाँदाखेरि ध्यान दिनुपर्ने कुराहरू, जस्तै जाँदा समूहमा यात्रा गर्नु सामान्य छ कुरा हेर्दा, तर त्यो नै प्रक्रिया उसले अप्नाउन सकेन भने त्योबाट ऊ चाहिँ जोखिममा पर्न सक्ने सम्भावना पनि छ। अर्को कुरा, हामी त पहिलेदेखि नै के भनिरहेको हो भने नगद नबोकेर ल्याउनुहोस्, जाँदा पनि नगद नबोक्नुहोस्, आउँदा पनि नगद नबोक्नुहोस्,
यसको अर्थ एउटा समस्या चाहिँ के देख्यो भने तपाईँले अघि नै भनिहाल्नु भएको छ भारतमा चाहिँ ब्याङ्क एकाउन्ट नहुनु,
हजुर,
उहाँहरूले चाहिँ कसरी ल्याउन सक्छन् त त्यस्तो अवस्थामा के गरिराख्नु भएको?
यस्तो अवस्थामा अब केही नेपालीहरूको त ब्याङ्क खाता पनि छ, जसले आधार कार्ड त्यहाँ त्यो प्रक्रियामा कानुनी प्रक्रियाहरू पुरा गर्न सकेको छ, केही सीमित मान्छेहरूको, नभएकाहरूले चाहिँ नै सजिलैसँग आइएमई गरेर, अहिले त थुप्रै आइएमईहरू छन्, ग्लोबल आइएमईदेखि लिएर प्रभु मनी ट्रान्सफरदेखि लिएर थुप्रै यो मनी ट्रान्सफर एजेन्सीहरू रहेका छन्। ती एजेन्सी मार्फत नेपालमा पैसा पठाउन सक्नुहुन्छ परिवारको नाउँमा र अथवा नागरिकतामा अथवा यहाँको खाता नम्बरमा उहाँहरूले पैसा पठाउन सक्नुहुन्छ।
त्यसको बारेमा पनि उहाँहरूलाई जानकारी गराइराख्नु भएको छ, यस्तो यस्तो गर्यो भनेपछि चाहिँ हामी यसरी पैसा पठाउन सक्छौँ भनेर उहाँहरूलाई जानकारी दिइराख्नु भएको छ।
हजुर, अहिले हामी खास गरी डोटीमा सुरु गरेको एउटा के छ भने, त्यो बेलाको मालिका विकास ब्याङ्क अहिलेको चाहिँ महालक्ष्मी विकास ब्याङ्कसँग हामीले एउटा सम्झौता नै गरेर के गरेका छौँ भने, हामी चाहिँ त्यो समुदायमा मान्छे जम्मा गर्ने, उहाँहरूलाई चाहिँ नै वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने, वित्तीय साक्षरता भन्नुको अर्थ ब्याङ्क खाता हुन किन जरुरी छ, कसरी खोल्ने, खोल्दा के कागजात प्रक्रियाहरू चाहिन्छ, भोलि खोलिसकेपछि बचत कसरी गर्ने भन्ने जानकारी गर्छौँ। र एक दिन हामी उहाँहरूसँग समन्वय गरेर सम्झौता छ, त्यो अनुसार महिनामा एउटा अथवा दुईवटा कार्यक्रम 30-40 जति जम्मा गरिसक्यो भने उहाँहरूको परिवारहरूलाई त्यही अन द स्पोट समुदायमै गएर खाता खोलाउने हामीले काम गरेका छौँ अहिले। र त्योबाट हामीले अहिले चाहिँ नै 200 खाता खोलिसकेको अवस्था छ र उहाँहरूले सहजै रूपमा त्यो खाता मार्फत पैसा भित्राइराख्नु भएको छ।
अनि त्यताबाट चाहिँ हामीले मनी ट्रान्सफर गर्दाखेरि पनि यसरी यो प्रक्रियाद्वारा गर्न सक्छौँ भनेर जानकारी गराइराख्नु भएको छ।
हजुर,
अनि जुन अब तपाईँले भनिसक्नु भएको छ हामीले लगभग 5 काम गरिराखेका छौँ भनेर, सुरुको अवस्था हेर्दा र अहिलेको अवस्थासम्म आइपर्दाखेरि तपाईँले भिन्नता चाहिँ कति पाउनुभयो? सकारात्मक रूपले पोजिटिभ भएका मानिसहरू चाहिँ त्यसको सकारात्मक रिजल्ट चाहिँ कस्तो पाउनुभयो?
धेरै भिन्नता देखिन्छ अहिले। त्यो भिन्नता के भने, आजभन्दा 5 पहिला हामीले सर्वेक्षण गर्दा र हाम्रो अनुभवमा के थियो भने, मान्छे काम गर्न भारत जाँदाखेरि नागरिकता अथवा उसको परिचय पत्र खुल्ने कुनै पनि कागजात बोकेर जाने अवस्था धेरै कम मान्छेले बोकेर लान्थे, धेरै मान्छेले बोकेर लाँदैनथे, यस्तो खालको अवस्था छ भने अहिले यो क्रम घटेर गएको देखिन्छ। किनभने हामी समुदायमा गएर पनि सोद्धाखेरि र समुदायमा पनि हामीले सर्वे गर्दाखेरि के देखिन्छ भने, मान्छेहरूले नागरिकता लगेर जाने, भएन भने पनि उनीहरूले मतदाता नामावली लगेर जाने, यस्तो खालको उहाँहरूको केही न केही परिचय पत्र खुल्ने खालको कागजात बोकेर जानु छ एउटा। अनि अहिले धेरै मान्छेहरूले चाहिँ नै आइएमई मार्फतै भए पनि पैसा पठाउने, खाता छ भने खाता मार्फत पैसा पठाउने, यस्तो खालको देखिएको अवस्था छ भने, अर्कोतिर कुरा गर्दाखेरि के देखिन्छ भने, उहाँहरूको जुन चेतना छ, म भारत जाँदैछु भने मैले घरमा त केही न केही गर्न पर्ला नि, जस्तो परिवारलाई सम्पर्क नम्बर छोडेर जाने, आफ्नो त्यहाँ हुनसक्ने सम्भावित सम्पर्क नम्बर, अथवा म कुन ठाउँ जाँदैछु र मैले जाँदाखेरि लगेका कागजपत्र पनि एक कपी फोटोकपी घरमा छोडेर जाने खालको अवस्था अहिले बनेको छ। यसले के देखिन्छ भने, हामी 5 पहिला पनि यो सिमानामा लुटेर आउने नेपालीहरू जो काम गरेर फर्किँदा लुटिनुहुन्थ्यो, उहाँहरू खल्ती रित्तो भएर हाम्रो सम्पर्कमा आउनुहुन्थ्यो, उहाँहरूलाई त्यो बेला पनि हामी घरसम्म पुर्याउनलाई सहयोग गर्थ्यौँ। अहिले पनि हामी उहाँहरूलाई घरसम्म पुर्याउँ, जस्तो बस भाडा टिकट काटिदिने, उहाँहरूलाई खाना खर्च दिने, अथवा यहाँ बस्दासम्म उहाँहरूलाई व्यवस्थापन गर्ने, त्यो प्रहरीसँगको समन्वयमा गर्थ्यौँ। अहिले के देखिन्छ भने, त्यो बेला 1 20-25 केस पनि आउने अवस्था थियो भने, अहिले चाहिँ घटेर 2-3 केस मात्रै हाम्रो सम्पर्कमा आउने, यो खास गरी महेन्द्रनगरको गड्डाचोकी नाका भएर यस्तो खालको छ भने, त्यो बेला हामीले 1 चान्चुन 200 केसहरू रेकर्ड गरेका थियौँ भने, अहिले चाहिँ नै हामीले 1 पिरियडको तथ्याङ्क हेर्दाखेरि 58 केस मात्रै रेकर्ड भएको छ। योबाट के अनुमान, सहजै के अनुमान गर्न सकिन्छ भने, यो लुटिने क्रम पनि घट्दो अवस्थामा छ। यसको कारण के हो भने,
सचेतना
प्रभाव भएको
सफल हुनु हजुर। अनि अब तपाईँले भनिहाल्नु भएको छ, त्यो केस चाहिँ अब पहिला चाहिँ 100-150 पनि आउने गर्दथ्यो र अहिले घटेर आएको अवस्था पनि छ भनेर भनिराख्नु भएको छ। तर एउटा समस्या चाहिँ के देखेको छ भनेपछि, भारत काम गरेर फर्किनेहरू चाहिँ बनबासादेखि गड्डेचौकी नाकासम्म आइपुग्दाखेरि उहाँहरूले सबैभन्दा बढी चाहिँ लुटिनु परेको अवस्था देखिएको छ। र जुन भारतको बनबासा पुलको यता कस्टममा त्यता चाहिँ सबैभन्दा बढी लुटेका छौँ भनेर चाहिँ हामीले रेकर्डिङ गर्न चाहँदाखेरि त्यस्तो प्रतिक्रिया पाएका थियौँ। उहाँहरूसँग पनि केही समन्वय गरिराख्नु भएको छ अब कसरी अगाडि बढ्ने भन्ने विषयमा?
खास गरी हामीले यो अन्तर्देशीय सीमा क्षेत्रमा चाहिँ नै गतिविधि गर्ने, यो नागरिक समाजदेखि नागरिक समाज अथवा संस्थादेखि संस्थासँगको सम्बन्धका लागि पनि हामीले केही प्रयास गऱ्यौँ, विगतमा पनि गऱ्यौँ, अहिले पनि गऱ्यौँ, गरिरहेका छौँ। त्यो प्रयास के भने, हामीले 2 त यो इन्डो नेपाल फ्रेन्डसिप मिटिङ भनेर हामीले चाहिँ नै 2 महेन्द्रनगरमा उता बनवासा पाठको पनि सङ्घ संस्था प्रहरी त्यसपछि आएर त्यहाँको कस्टम लगायतकालाई हामीले नेपाल पाठमा ल्याएर मिटिङ गरेको अवस्था छ। यो कुराहरू उहाँहरूलाई पनि हामीले सेयर गरेका छौँ कि यस्तो यस्तो घटनाहरू, यहाँ बढी लुटियो भन्नुहुन्छ उहाँहरूले, होइन यहाँ पैसा दिएँ मैले, यसरी चेकिङको बहानामा पैसा लिइयो भन्ने कुराहरू आउँछ, बेला बेलामा आउने गर्छ। त्यो कुराहरू उहाँहरूलाई राख्दाखेरि हामी यहाँ सहज गर्छौँ भन्ने कुराहरू आउँछ। केही कुरा केही घटेको जस्तो त लाग्छ, तर के हो भने अझै जति रूप जसरी घट्न पर्थ्यो जुन रूपमा घट्न पर्थ्यो त्यो घटेको छैन। यहाँनिर समस्या के छ भने यो इन्डो नेपाल जुन नेपाल पार्ट पनि इन्डिया पार्टमा पनि यो सिमानामा चाहिँ जो सामान ल्याएर आउनुहुन्छ उहाँहरूले झिटी गुन्टा ल्याएर आउनुहुन्छ त्यसलाई चेकिङ गर्ने सेक्युरिटीको इन्स्ट्रुमेन्ट जो हुन्छ त्यो चाहिँ सामान्य रेलवे स्टेसनमा पनि हामी त्यो सेक्युरिटीको इन्स्ट्रुमेन्ट देख्छौँ भने त्यो इन्स्ट्रुमेन्ट यत्रो नाकामा छैन र मान्छेले चाहिने त्यो आफ्नो ल्याएको भारी झिटी झिम्टा ठुल्ठुलो झिटी झिम्टा पनि खोल्न पर्ने अनि खानतलासी गराउनु पर्ने होइन हो, चेक गर्ने उहाँहरूको अधिकार हो, चेक गर्नुपर्छ, चेक गर्न पाउनुपर्छ राज्य कानुनअनुसार। तर के भने त्यो चेक गर्ने बहानामा चाहिने पब्लिकलाई दुःख पनि दिने गर्नु हुँदैन भन्ने हामीलाई लाग्छ। यस्तो खालको अवस्थामा चाहिने नागरिक नागरिक बिचमा पनि बस्दा र पत्रकार बिचमा पनि समन्वय गराउँदा केही कुरा कमी त आउँछ, तर के हुन्छ भने यहाँनिर यो मिटिङ बस्दाखेरि प्रमाण पेस गर्नुहोस् भन्ने खालको कुरा आउँछ। अब त्यहाँ कस्टममा गएर कसैले फोटो खिच्न त पाउँदैन भने कसरी प्रमाण पेस गर्छ। अब अर्को कुरा के पनि पछिल्लो पिरियडमा एउटा साझा सवाल कार्यक्रममा सिडिओ साहबले भन्नुभएको थियो, यहीँ कञ्चनपुरको सिडिओ साहबले, त्यहाँ सुरक्षामा खट्टिने अथवा सुरक्षाकर्मी होस् अथवा अन्य कोही भए पनि उहाँहरूको विशेष गरी सुरक्षाकर्मीको नेम प्लेट हुन्छ भन्ने खालको कुरो गर्नुभएको थियो उहाँले। अगाडिपट्टि नेम प्लेट हुन्छ, त्यो नेम प्लेट हेर्नुहोस्, नाम हेर्नुहोस् र तुरुन्तै 100 कल गरे पनि हुन्छ अथवा उहाँले आफ्नो मोबाइल नम्बर पनि दिनुभएको थियो त्यसमा कल गरे पनि हुन्छ भन्नुहुन्थ्यो। यसरी केही कुराहरू गर्न त सकिने अवस्था छ, तर के भने हाम्रो पब्लिकले त्यो गर्न सक्ने क्षमताको हाम्रो पब्लिक अझै पनि छैन, जस्तो
विकास भएको छैन। अनि तपाईँले चाहिँ त्यस्तो भनिराखेको अवस्थामा जसरी हामीले चाहिँ उतापट्टिबाट पनि र यतापट्टिबाट पनि हामीले मिटिङ राखेर चाहिँ कुरा गरेका छौँ, केही सकारात्मक कुरा आएको छ भनेर, तर जसरी तपाईँहरू गाउँघरमा पोजिटिभ रूपले जानुभयो र सफल हुनुभयो,
हजुर,
त्यति चाहिँ यहाँ गड्डा चौकी नाकामा चाहिँ सफल हुनु भएन भन्ने आरोप चाहिँ लागेको छ नि।
यो आरोप साँचो आरोप पनि हो जस्तो लाग्छ मलाई, किनभने यो ठुलो नाका पनि हो, देशकै पहिलो ठुलो नाका हो। एक दुईवटा सङ्घ संस्थाहरूले चाहेर यहाँनिर गर्दा त्यो केही त कमी हुन्छ, केही काम त गरेकै नै हुन्छ। जस्तो माइती नेपाल, थ्री एन्जलदेखि लिएर थुप्रै सङ्घ संस्थाहरूले मानव बेचबिखन रोकथाम सम्बन्धी पनि काम गरिरहेको छ, इभन निड्स नेपालले पनि मानव बेचबिखन सम्बन्धी पनि काम गरिरहेको छ, तर पनि यदा कदा छुटेर केसहरू छुटिरहेको अवस्था पनि हुन्छ। यस्तो खालको अवस्था हुनमा यो चाहिँ सम्पूर्ण जुन संयन्त्र छ, राज्यको संयन्त्रदेखि लिएर सङ्घ संस्था गैर सरकारी सङ्घ संस्थाहरू बिचको समन्वय पनि एउटा जरुरी हो, र यहाँनिर समन्वयको जरुरी भन्दा हामी बिचमा समन्वय छैन भन्न खोजे होइन, समन्वय छ, तर पनि ठुलो नाका भएको हिसाबले खुल्ला नाका छ,
प्रमाण खोजिने भएको हुनाले चाहिँ त्यो कुरा चाहिँ त्यति सफल नभएको जस्तो लाग्छ यहाँलाई।
एक पार्ट त्यो पनि हो, दोस्रो पार्ट भनेको अब यहाँनिर धेरै हेरेसमेन्टमा पर्ने भनेको काम गरेर फर्केर आउनेहरू, यो चाहिँ खास गरी टाँगाको व्यवस्था, उचित व्यवस्थापन टाँगाको नहुन सक्दा अथवा महेन्द्रनगरबाट बनवासा अथवा बनवासाबाट महेन्द्रनगरसम्म आउने जुन यातायातका साधन छन् यो साधनहरू बिचको उचित समन्वय र यी उहाँहरूको निगरानी हुन नसक्दा यो खालको समस्याहरू पनि झेल्नु परेको भन्ने मलाई लाग्छ।
एकदमै सर, तपाईँले चाहिँ एकदमै राम्रो कुराकानी गर्नुभएको छ र त्यसै गरेर उहाँहरूबाट प्रतिक्रिया जो नेपालबाट भारत काम गरेर फर्केकाहरू हुन्छन् उहाँहरूसँग चाहिँ कुरा गर्दाखेरि चाहिँ कस्तो किसिमको प्रतिक्रिया आउँछ भनेपछि, अब भारतमा त हामी लुट्यौँ तर आफ्नै देशको यो भन्सार नाकामा पुग्दाखेरि पनि हामीले लुटिनु पर्ने अवस्था आएको छ भनेर थुप्रै नेपालीहरूले भनेका छन् र त्यही अवस्थामा पनि जुन अब एकदमै आर्थिक अवस्था कमजोर भएका अलिकति असाक्षर भएका मानिसहरूको चाहिँ त्यस्तो बढी गुनासो आएको छ र विशेष गरेर यहाँ हामीले तपाईँको हेर्ने हो भनेपछि यो महेन्द्रनगरको बस पार्कमै पनि हेर्ने हो भनेपछि उहाँहरूले एकदमै थुप्रै गुनासाहरू लिएर आएको अवस्था छ। अब तपाईँहरूले चाहिँ अब महेन्द्रनगरको बस पार्कमा पनि राख्नु भएको छ अब उहाँहरूलाई सचेतना जगाउनको लागि, त्यस्तो कुरा चाहिँ अब गड्डा चौकी नाकामै राख्ने व्यवस्था गर्नुभएको छैन, अब भित्र नपसेर पनि अब थुप्रै भारत काम गर्न जानेहरू चाहिँ तागामा बाहिरबाटै बसेर जाने गर्छन् र गड्डा चौकीमा अब उहाँहरूलाई रोकेर जनचेतना जगाउने कार्य गरियो भनेपछि चाहिँ अलिकति अझ बढी प्रभावकारी हुन्थ्यो जस्तो लाग्दैन?
हामीले यो विगतमा हामीले गड्डा चौकीमै पनि राखेर हेरेको हो, 2 वर्षसम्म एउटा कार्यक्रम सञ्चालन गरेका थियौँ, तर हामीलाई के लाग्छ भने गड्डा चौकीभन्दा अझै प्रभावकारी चाहिँ महेन्द्रनगर बस पार्क हुन्छ, किनभने पहाडबाट अथवा टाढाबाट मान्छे आयो भने यहाँबाट सवारी साधन बदलिन पर्ने हुन्छ, त्यो बदलिने समय उहाँहरूसँग हुन्छ, त्यो बेलामा साधन नपाउन्जेलसम्म उहाँहरू त्यहाँ वेटिङ गर्नुहुन्छ अथवा होटेलमा चिया खानुहोला अथवा खाना खानुहोला अथवा आराम गर्नुहोला, यो खालको उहाँहरूसँग समय हुन्छ। यो समयलाई हामीले उहाँहरूको समयको सदुपयोग गरेर हामीले सचेतना दिने, उहाँहरूलाई नै सचेतना गर्ने हो एउटा यो माध्यम हुनसक्छ। सिमानामा हामीलाई के हाम्रो अनुभवमा के लाग्छ भने सिमानामा मान्छे चाहिँ हतारमा हुन्छ। टाङ्गामा जाने मान्छे कति समय रोक्न सक्छ त्यहाँ? 5 मिनट म्याक्सिमम भयो भने 5 मिनट एउटा टाङ्गा। 5 मिनटमा हामीले के सूचना दिने? एउटा आइसी मेटेरियल यसो हातमा, सूचना सामग्री हातमा दिँदा उसले त्यहाँनिर त समाज छ, त्यो अलि अगाडि गइसक्यो भने फालेको अवस्था पनि हामीले विगतमा पाएका थियौँ। त्यसकारण हामीले यो बस पार्कमा राखेर किन यो गर्न खोजेको भने, हामीले अहिले यहाँको बस पार्कको एकदम सामान्यभन्दा सामान्य होटल जो पहाडबाट आउने अथवा भारत काम गर्न जाने मजदुरहरू हुनुहुन्छ, कामदारहरू हुनुहुन्छ, उहाँहरूले बस्न सक्ने होटलहरूलाई पनि हामीले सचेतना गरेका छौँ। उहाँहरूलाई पनि हामीले सूचना सामग्रीहरू उपलब्ध गराएका छौँ कतिपय होटललाई। कतिपय होटलको त्यो खाना खाने ठाउँमै पनि हामीले वाल पेन्टिङ गरेर भारतमा जाँदा के ध्यान दिनुपर्ने कुराहरू के हुन् भनेर लेखिदिएको अवस्था छ। यसकारण यसरी अझै बढी प्रभावकारी भयो कि भन्ने हामीलाई लाग्छ।
एकदमै जानेहरूका लागि त्यो बढी प्रभावकारी हुनसक्छ, तर अब वनवास बाट ठगिएर आउनेहरू पनि थुप्रै हुन्छन्। तपाईँहरूसँग चाहिँ कसरी सम्पर्क गर्न सक्छन् त उहाँहरूले? अब ठगिएको अवस्थामा पनि उहाँहरूलाई सहयोग गर्नुहुन्छ कि तपाईँहरूले? कसरी तपाईँहरूसँग सम्पर्क राख्ने?
अहिले यस्तो छ, अब खास गरी हाम्रो यो कार्यक्रममा रिक्सावाला पनि हामीसँग आबद्ध हुनुहुन्छ। ट्रेड युनियन महासङ्घसँग पनि हामी मिलेर काम गर्छौँ त्यहाँ बस पार्कमा, र त्यसकारण ट्रेड युनियन अखिल नेपाल ट्रेड युनियन महासङ्घसँग पनि मिलेर काम गरिरहेको अवस्था छ। यो अवस्थामा चाहिँ उहाँहरूसँग थुप्रै यो छाता सङ्गठन भएको हिसाबले त्योभित्र रिक्सा पनि छ, त्योभित्र होटल पनि छ। त्यसकारण उहाँहरूलाई पनि हामी बेला बेलामा जम्मा गरेर मिटिङ गर्छौँ। मिटिङ गरिसक्यो भने यो यस्तो खालको केसहरू भेट्टाउनु भयो भने तपाईँहरूले हामीसँग सम्पर्क राख्नुहोला भन्छौँ, र उहाँहरूले पनि कतिपय अवस्थामा चाहिँ एक छाक खाना खुवाएर पनि सहयोग गरेको अवस्था, होटेलवालाले पनि त्यसरी पनि सहयोग गरेको, रिक्सावालाले त्यसरी चाहिँ समन्वय भइरहेको छ।
जे होस् उहाँहरू पनि सकारात्मक हुनुहुन्छ, सहयोग गर्नुहुन्छ।
हजुर
हजुर। अब भने हामी लगभग कार्यक्रमको अन्त्यतिर पुगिसकेका छौँ। अन्तमा चाहिँ छोटोमा जुन नेपालबाट भारत काम गर्न जाने हुन्छन् उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? यो
खास गरी म उहाँहरूलाई के भन्न चाहन्छु भने, सर्वप्रथम त आफू सचेत भयो भने कहीँ पनि संसारमा कहीँ पनि दुःख पाउने अवस्था छैन। पहिला आफू सचेत भइयो भने भोलि त्योबाट हामी जोखिमबाट बच्न सक्ने एउटा अवस्था रहन्छ। त्यसकारण म अहिले के यो कार्यक्रम मार्फत के भन्न चाहन्छु भने, तपाईँहरू काम गर्न जाँदै हुनुहुन्छ अथवा फर्केर आउँदै हुनुहुन्छ भने सकभर आफूलाई बाटो खर्चभन्दा बाहेक पैसा नगद नबोक्नुहोस्। र दोस्रो कुरा, अहिले अब यो अहिलेको पिरियडमा आएर यो भारूको कुराहरू गर्दाखेरि त नगद पनि बोकेर नल्याउनुहोस् आफूलाई बाटो खर्च बाहेक, यस्तो खालको एउटा सन्देश दिन चाहन्छु। दोस्रो कुरा, समूहमा यात्रा गर्नुहोस्, सम्बन्धित बस अथवा रेलको टिकट काउन्टरबाट मात्रै टिकट खरिद गर्नुहोस्। अपरिचित व्यक्तिले दिएको खानेकुरा चाहिँ सहजै स्वीकार नगर्नुहोस्, नखानुहोस्। अनि आफू यात्रामा जाँदाखेरि भरसक यात्रा गर्दाखेरि एकदमै तपाईँहरूले चाहिँ नि मदिरा सेवन गर्न भएन। मदिरा सेवन गरेर यात्रा गर्दाखेरि लुट्टिने, ठगिने, त्यसपछि आएर अपहेलित हुनपर्ने यस्तो खालको अवस्था रहन्छ,
बढी सम्भावना हुन्छ,
एकदमै बढी सम्भावना हुन्छ। त्यसकारण आफूले व्यवस्थित भयो भने अरूलाई पनि व्यवस्थित गराउन सकिन्छ, अरूले सहजै आँट गर्ने त्यो खालको दुष्प्रयास गर्न सक्दैन जस्तो लाग्छ। यसकारण तपाईँहरू यसरी बस्नुहोस् भन्ने मलाई लाग्छ।
हजुर सर, तपाईँले आफ्नो व्यस्तताका बावजुद कार्यक्रममा आफ्नो अमूल्य समय उपलब्ध गराइदिनु भएको छ, यसका तपाईँलाई धेरै धेरै धन्यवाद छ।
विशेष गरी अरुणजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ, र यो रेडियो शुक्लाफाटा एफएमलाई पनि हामी धन्यवाद दिन चाहन्छौँ। धन्यवाद।
यो कुराकानी सँगसँगै कार्यक्रम जवाफदेहताको आजको निर्धारित समय सिद्धिएको छ। भोलि अर्को विषयवस्तुका साथ उपस्थित हुने नै छौँ। यो कार्यक्रम तपाईँलाई कस्तो लागिरहेको छ? तपाईँ आफ्ना सल्लाह सुझाव र प्रतिक्रिया पठाउन सक्नुहुन्छ। हाम्रो ठेगाना रहेको छ सामुदायिक रेडियो शुक्लाफाटा एफएम 99.4 मेगाहर्ज, पोस्ट बक्स नम्बर 28, भीमदत्त नगरपालिका 1, भाँसी, कञ्चनपुर।
लौ त आदरणीय श्रोताबिन, आजको कार्यक्रम जवाफदेहताबाट छाने बेला भइसकेको छ। फेरि पनि हामी भोलि अर्को कार्यक्रममा नयाँ विषयवस्तुका साथमा उपस्थित हुने नै छौँ। अहिलेलाई भने प्राविधिक मित्रलाई धन्यवाद दिँदै सहकर्मी साथी जयदीप जोशीसँगै म अरुण चन्द पनि तपाईँहरूबाट बिदा हुन चाहन्छौँ। हस्त, नमस्ते।
शुक्लाफाटा एफएमको प्रस्तुति रेडियो कार्यक्रम जवाफदेहिता 6 बजेदेखि 6:30 बजेसम्म रेडियो कार्यक्रम जवाफदेहिता।